الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. عزیز بہنوں اور بھائیوں، ابھی آپ نے تلاوت سماعت فرمائی آیت نمبر 35 سے لے کر آیت نمبر 41 تک. یہ پانچ چھٹا رکوع ہے، پورے کا پورا ایک رکوع ہے سورہ ابراہیم کا، اور یہ آخری آیات جو ہیں سورہ ابراہیم کی، ان سے پہلے والا جو ہے وہ رکوع ہے، اس کے بعد ایک جو ہے وہ آخری اختتامی رکوع اس کا باقی ہے. تو یہ سارے کا سارا رکوع آپ دیکھ سکتے ہیں یہاں سے. ایک اور بھی رکوعوں کے بارے میں جو ہم بات بتاتے چلے آ رہے ہیں کہ رکوعوں کی تقسیم بڑی لوجیکل تقسیم ہے، اور جو ہے یہ آپ دیکھیں گے پورے کا پورا رکوع ایک ہی موضوع ہے، اور یہ اس آپ اس اس, اس رکوع کو آپ کہہ سکتے ہیں کہ یہ ابراہیم علیہ السلام کی دعائیں ہیں پورے کا پورا، اور جو ہے وہ انہی سے متعلق، اور بھی کے اندر دوسری کوئی بات نہیں کی گئی ہے. تو اگرچہ مختصر سا رکوع ہے، لیکن جو ہے وہ سارے کا سارا ایک ہی مضمون کا جو ہے وہ موضوع ہے. تو ان شاء اللہ تعالی ہم جو ہے وہ اس کے ان الفاظ پہ، اور آج جو اس کے اندر جو دعائیں ہیں، ان کے دعائیں کے دعاؤں کے جو معنی ہیں اور مفاہیم ہیں، ان کے انشاءاللہ تھوڑا سا غور و فکر کریں گے. آپ جو ہے وہ ہم پڑھتے چلے آ رہے ہیں، آپ کے ذہن میں ہوگا کہ پوری سورہ کے ایک مضمون سورت کا میں سورہ ابراہیم کے اندر بہت زور و شور کے ساتھ بتایا گیا ہے. تھوڑا سا میں نے کہا آپ جو ہے تھوڑا سا جو مضمون ہے، اس کے مضامین ہیں، اس پہ تھوڑا سا اس کا جو اعادہ کر لیں کہ یہ جو شکر کا مضمون ہے، یہ مسلسل جو ہے تھرو آؤٹ دا سورہ جو ہے اس کے اندر جو ہے چلتا آ رہا ہے. اور شکر یہاں پہ کفر کے مقابلے میں استعمال ہوا ہے، اور تمام لوگوں کو پھر پچھلی تاریخ بھی بتائی گئی ہے کہ جو لوگوں نے اللہ تعالیٰ کی نعمتوں کے مقابلے میں شکر کی بجائے کفر کا رویہ اختیار کیا، ان کی بھی تاریخ بتائی گئی، قوم نوح کا ذکر کر اور قوم عاد کا اور قوم سمود کا، تو ان کو جو ہے تباہ کر دیا گیا ہے. اور پھر جو شکر کا رویہ نہ اختیار کرنے والے جو لیڈرز ہوتے ہیں، ان کے پیچھے چلنے والے جو دعفا ہیں، جن کو قرآن نے دعفا کہا ہے، ان کی بات بھی بتائی گئی ہے کہ ان کا حال اور ان کا حشر جو ہے وہ کیا ہوگا قیامت کے روز. ایک قیامت سے ایک جو ہے منظر پیش کیا گیا. اور پھر جو ہے اس کے بعد جو ہے ابھی ہمارا جو پچھلا سبق تھا، اس کے اندر کلمہ طیبہ اور کلمہ خبیصہ کی جو ہے بہترین مثالیں جو ہے وہ پیش کی گئی ہیں، تماثیل تھیں اس حوالے سے، تماثیل کے حوالے سے. پھر ہم نے قرآن کی تماثیل یا امثال القرآن جنہیں کہا جاتا ہے، قرآن مجید کی مثالیں، قرآن مجید کی تمثیلیں، اس کے اوپر ایک زمینہ بھی جو ہے آپ کے لیے جو ہے خدمت میں وہ لکھ پیش کیا ہے. امید ہے کہ آپ نے اس کو پڑھ لیا ہوگا، اور اگر نہیں پڑھا ہے تو آپ ضرور جو ہے جو چوتھا حصہ ہے سورت کا، اس کے ساتھ یہ اٹیچ ہے، یہ ضرور پڑھ لیں. حضرت ابراہیم علیہ السلام اب جو ہے آخر کے اندر پھر وہی مضمون تو ہے، شکر کا مضمون ہے، اور ظاہر ہے یہ ساری باتیں کس کو بتائی جا رہی ہیں، جو مشرکین مکہ کو بتائی جا رہی ہیں. اور اب جو استدلال کیا گیا ہے وہ حضرت ابراہیم علیہ السلام کی تاریخ سے کیا گیا ہے کہ جنہیں تم اپنا جد امجد قرار دیتے ہو، ان کے بارے میں ذرا دیکھیں کہ اللہ تعالیٰ نے ان پر جو نعمتیں جو ہے جب جو کی، ان کے اوپر جو انعامات کیے، ان کے بارے میں ان کا رویہ کیا تھا، جو ہے یعنی شکر اور احسان کا رویہ. تو وہ انہوں نے جو ہے یہاں پہ اس بات کا تذکرہ کیا گیا ہے. تو یہ جو بات ہے یہ سورت کا تقریباً آخر ہے. تو یہاں پہ حضرت ابراہیم علیہ السلام کی دعاؤں سے جو ہے استدلال کیا گیا شکر کے مضمون پر، جو اس سورت آپ کہہ سکتے ہیں کہ ایک مرکزی مضمون ہے. تو ہیں آتے ہیں ہم سبق کی طرف. اللہ تعالیٰ نے ارشاد فرمایا وَإِذْ قَالَ إِبْرَاهِيمُ وَإِذْ اور جب قَالَ کہا ابراہیم، جب ابراہیم علیہ السلام نے کہا رب اجعل جو ہے یہ اصل میں ہے رب الگ ہے، اور اجعل جو ہے الگ ہے، یہ وہ ہے امر کا صیغہ اجعل، دونوں کو اکٹھا جب لیا لکھا جائے گا تو الف کے اوپر جو الف کے نیچے جو زیر ہے وہ جو ہے وہ ختم ہو جاتی ہے اس کی وجہ سے، ملانے کی وجہ سے. رب اجعل اوکے اے ہمارے رب، رب یہ تو تھا تو ربی تھا اصل میں، ربی اے میرے رب، तो साथ मिलाने की वजह से इसको इजाफत कहते हैं। मैं यही मिलाना वही चीज, इजाफत मिलाने को कहते हैं। इजाफत की वजह से ये मेरा, मेरी, आपका, उनकी, ये इजाफत की जो है वो मिसालें हैं। तो मेरे तो रब्बे जो है वो फिर उसमें से वो गिर गया, तो जाल आगे है, इज अल तू बना, ए मारे रब तू बना, जाला या जलो जो है बनाने के लिए इस्तेमाल होता है, जो है वो कोई भी चीज बनाना। इसी से उर्दू में एक लफ्ज जो है वो इस्तेमाल निकला हुआ है, जाली, बनाई हुई चीज। लेकिन ये अरबी में, ये इन मफहूम में तो इस्तेमाल नहीं होता, लेकिन हमने उसको जो है इसका इस्तेमाल एक बना लिया है कि ये बनाई हुई चीज है, घड़ी हुई चीज है, ये दो नंबर चीज है। अच्छा, यहाँ पे एक चीज जो है माजूफ है, ये ओमिट कर दी गई है, छोड़ दी गई है। और ये कुरान का उसलूब है, कुरान सारी चीजें जो है, सारी नहीं, बहुत सारी चीजें जो अरब जिससे मानूस थे वो उनके उस पे जौक पे जो है ये उनके अंडरस्टैंडिंग भी छोड़ दी गई है। मसलन या जो है, या रब्बे, होना तो ये चाहिए था। तो या को जो है जो हर्फ निदा कहलाता है, हर्फ निदा वो होते हैं जिनके जरिए से आप जो है किसी को आवाज देते हैं, तो वो उसको जो है वो छोड़ दिया गया है। रब्बे जाल हाजा, अल्लाह इसको बना, कोई इस चीज को, हाजल बलद, इस शहर को बना, इस जगह को, इस बलद को, आमिनन जो है अमन वाली जगह, आमिनन अमन वाली जगह बना। बलद जो है शहर के माने में भी इस्तेमाल होता है, बलद मुल्क के बारे में भी इस्तेमाल होता है, जगह के बारे में भी, वतन के बारे में भी, और जो है बहुत ही वसी जो है उसका मफहूम के लफ्ज़ है। वजनुबनी, वजनुबनी और मुझे दूर रख, जनुबनी ये जनबा से होता है, जानब, जानब का एक, जानब किसको कहते हैं, एक तरफ को, यानी एक तरफ कर देना किसी को, मतलब हटा देना, दूर कर देना। तो दूर, दूर जो है उसमें नी, मुझे, वजनुबनी और मुझे दूर कर, वो बनिया और मेरे बेटों को भी दूर कर, और मुझे दूर रख और मेरे बेटों को भी दूर रख। तो ये जो बनिया है, पहले तो जो है इसको देख लें जनाबा को, तो ये जनाबा यजनबो जुनबन, जुनबन या जुनबन दोनों, मतलब आपको पता है कि मस्तर के ऊपर दो तनवीन, तनवीन आती है, दो पेश भी आ सकती है, दो जेर भी, ये डिपेंड करता है। तो कई 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 जो है डिक्शनरियों ने जो मस्तरों को दो जबर से लिखा होता है, कई ने दो पेश से लिखा होता है। दूर रखना और बचाना के मानों के अंदर आता है। ये लफ्ज उर्दू में भी इस्तेमाल होता है, बहुत सारे मानी उर्दू में इसके से निकले हुए हैं। जानिब एक तरफ, इज्तनाब बचना, वो ये लफ्ज यहाँ से भी है। और जन जन भी वो लफ्ज जो जो है नापाकी की हालत में हो। अच्छा, ये जो जन भी होता है नापाकी, वही है वो दूर है शख्स पाकी की हालत से, पाकी की हालत से दूर होना, जन भी होना जो है। और जनाबत भी वही हालत जनाबत, मतलब हालत पाकी से दूर होना। अजनबी इसी से निकला हुआ, जनूब भी इसी से निकला हुआ लफ्ज है, ये सारे लफ्ज इसी से निकले। और फिर लफ्ज दूसरा है बनिया। अच्छा, बनिया जो है देखिए, इस ये जो है ये मुश्तमिल है दो अल्फाज पे, बनी बेटा और आगे है या। अच्छा, जो है या बनिया मेरा बेटा, ये मेरा बेटा। अच्छा, लेकिन यहाँ पे तर्जमा आप देख लें, बनिया मेरे बेटों लिखा हुआ है, जमा करता है। तो ये जो बनिया है असल में ये जो है बनीन था, बनीन बेटे। अच्छा, ये इजाफत की वजह से जो है ये भी फिर जो है वो नून उसका आखिरी गिर गया तो बनी रह गया। और जो है यूं इस तरीके से इसका ये जो इसका वाहिद होता है इब्न आता है, आपको पता है, मालूम है। और इसका जो जब जो प्लूरल होता है वो बनीन होता है, ये उस वजह से बनी है। ये वो नहीं है बनिया जैसे कहते हैं या बुनैया, जैसे है जो है मेरे बेटे, वो वाला बनिए नहीं है, ये बनीन है असल में। और बनीन का या जो है महजूफ हो गया या गिर गया है। आपको ये जानने की जरूरत नहीं कि कैसे गिरा है, इसका तस्करा क्या होता है, अगर जान लें तो बहुत अच्छा है, लेकिन वैसे वैसे पता होना चाहिए कि मेरे बेटों का तर्जमा जो है वो बेटों का तर्जमा क्यों हुआ है, इस वजह से कि असल में लफ्ज बनीन था। अन के मुझे इस इन बातों से दूर रख और मेरे बेटों को भी इन बातों से दूर रख, के नाबुदो नाबुदा के हम इबादत करें, अल असनाम, असनाम की यानी बुतों की, असनाम जो है सनम की जमा है, बुतों की हम इबादत करें। रब्बी ए हमारे रब, ए मेरे रब, वही है फिर यहाँ पे भी इसी तरह है। अच्छा ये आप देख लें कि रब की बार बार लफ्ज की जो है तकरार है यहाँ पे, इसलिए कि हजरत इब्राहिम अलैहिस्सलाम ने ये दुआएं मांगी हैं सारी, और हाँ तमाम दुआओं में अल्लाह ताला को जो है पुकारा है, अपने रब को पुकारा है। तो इससे हमें पता भी चलता है कि दुआ मांगने का जो सलीका है, आदाब में से एक ये भी है कि आप अपने रब को जो है वो पुकारें, जो है रब के नाम से पुकारें। इन्ना हुन्ना ए मेरे रब, इन्होंने भी, इन्ना इन्होंने, इन्ना बेशक, सॉरी, और हुन्ना इन्होंने, जिनकी बात हो रही है, किनकी बात अभी हो रही है, हुन्ना प्लूरल के लिए, फिर मेरे फेमिनिन प्लूरल के असनाम की बात हो रही है, इन यानी बुतों ने, इन माबूदों ने बेशक अदललना, अदललना गुमराह किया है, कथीरन बहुतों को, बहुत सारे लोग, बहुत लोगों को गुमराह किया है, जो है अदल्ला जो दिल्लो दलालन गुमराह करना, तो उर्दू उर्दू में जलालत और दलाल जो है मारूफ है, मैंने नाश लोगों में से, लोगों में से इन्होंने बहुत को जो है वो गुमराह किया है इन्होंने। फमन, तो पस फिर जो, मन जो भी हुआ वर, तब यानी जिसने इत्तेबा किया, नी मेरा, जिसने भी इत्तेबा किया मेरा, तब या जब तबे ओ तब अन जो है पैरवी करना, फइन्नहू तो पस बेशक वो फिर मिन्नी मुझसे है, यानी जिसने मेरी इताअत की तो मुझसे है, मेरी जुरियत मेरी 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 आल मेरी मेरी उम्मत में से है, वह मन आसानी, वह मन और जिसने भी आसानी मेरी नाफरमानी की, असा यासा यासी इसियान जो है वो नाफरमानी करना, उर्दू में इसियान जो है इसी मानों में इस्तेमाल होता है, वन्य का तो बेशक आप, बेशक तू है अल्लाह गफूर रहीम, बेशक तू माफ करने वाला है। इन आयात का तर्जुमा कुछ साथी करते हैं।
याद करो वो वक्त जब इब्राहिम अलैहिस्सलाम ने दुआ की थी कि ऐ परवरदिगार, इस शहर को अमन का शहर बना और मुझे और मेरी औलाद को बुत परस्ती से बचा। परवरदिगार, इन बुतों ने बहुतों को गुमराही में डाला है, मुमकिन है कि मेरी औलाद को भी ये गुमराह कर दें, लिहाजा इन उनमें से जो मेरे तरीके पर चले वो मेरा है, और जो मेरे खिलाफ तरीका अख्तियार करे तो यकीनन तू दरगुजर करने वाला मेहरबान है।
जज़ाकअल्लाह। अब ये हजरत इब्राहिम अलैहिस्सलाम की मिल्लत की वजाहत की गई है, और उसकी जो है बेज़ार वजह भी है कि अपने आप को कुरैश मक्का, अपने आप को जो है वो मिल्लत इब्राहिम का जो है वो वारिस ठहराते थे, तो यहाँ पे इस बात की वजाहत की गई है। इस रुकू की आयात जो है, पूरे रुकू की आयात इब्राहिम अलैहिस्सलाम की दुआओं पर मुश्तमिल है, और ये बाबरकत आयात जो है सूरत की नसीहत का आप कह सकते हैं कि नुक्ते उरूज है ये वाला। गुज़श्ता आयात जो पिछली थी उनमें तमाम के में अल्लाह ताला ने जो एहसानात तमाम इंसानों पर किए हैं उनका जिक्र हमने किया था, बहुत सारे एहसानात अल्लाह ताला ने, और ये बताया गया था लोगों को कि देखो इन पे गौर करो, अल्लाह ताला ने जो इनामात और एहसानात और जो चीजें रखी हैं तुम्हारे लिए जिंदगी गुजारने के लिए इस दुनिया के अंदर, दुनिया में फैलाई हैं, इन पे जरा गौर व फिक्र करो और फिर अल्लाह ताला का शुक्र जो है बजा लाओ। और जो है वो यानी ये बात की गई थी, लेकिन साथ ये भी बताया गया था जो आखिरी आयत हमने पढ़ी थी पिछले सबक की, तो वो आखिरी आयत में था कि इन्नल इंसान लज़लूम कफ्फार, कि बेशक इंसान जो है बहुत बड़ा जुल्म करने वाला और जो है नाशुक्र है। तो जाहिर है फिर इंसान जो है वो अल्लाह ताला की नेमतों की जो है वो कदरदानी नहीं करता और अल्लाह ताला की नेमतों की नाशुक्री करता है। तो अब जो है वो जनरल लोगों को खिताब था सब, अब खसूसी तौर पर जो है खिताब है जो वो किए जा रहा है, जो अल्लाह ताला ने खुसूसी इनामात किए कुरैश के ऊपर उनका जो है वो उनका जिक्र किया जा रहा है कि देखो मेरे एहसानात में से एक एक तुम जो एहसान मैंने तुम पर किया है तुम उनको जो है अपने सामने रखो और फिर अपना रवैया देखो कि तुम्हारा रवैया किस कदर जो है अल्लाह ताला की कुफरान नेमत का है, इन नेमतों का किस तरीके से तुम्हें इस घर की बदौलत जो अल्लाह ताला ने नेमत अता फरमाई, जो तुम्हें स्टेटस मिला है अरब के अंदर, जो 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 तुम्हें तिजारत हासिल होती है इसके जरिए से, और जो तुम वेल ऑफ और जो है हो आज इसके अंदर सरदार बने हुए हो इस मकाम की वजह से है, लेकिन तुमने इसकी नेमतों की जो है कदर नहीं करते हो। जो है ये बात जो बताई गई है, खुदा قریش میں جو بھی عقیدے کی اور عمل کی خرابیاں پیدا ہوئیں ان کا بیشتر سبب یہی تھا کہ ان کا اپنے آبا و اجداد کی اندھی تقلید پہ اصرار تھا. ان کو اس بات کا یقین تھا کہ ان کے آبا و اجداد نے جو عقائد اور شریعت ان کی سپرد کی ہے یہ وہی ہے بالکل جو ابراہیم علیہ السلام سے ان کے تب منتقل ہوا ہے. اور وہ اپنے آپ کو حضرت ابراہیم علیہ السلام کی اولاد کہتے تھے اور کہتے تھے کہ ہم انہی کی تعلیمات اور روایات کے امین ہیں. اب یہاں قریش کے اس دعوے کی تردید کی گئی ہے اور بتایا گیا ہے کہ تم جن کے اولاد ہونے کی وجہ سے کعبۃ اللہ اور حرم شریف کے آپ مجاور بنے بیٹھے ہو اور یہ ساری کی ساری نعمتیں ان سے متمتع ہو رہے ہو اور جس کی طرف تم اپنی نسبت کر رہے ہو, انہوں نے کعبہ کی بنیاد تو خالص توحید پر رکھی تھی, یہ بات بتائی جا رہی ہے. اور توحید کی حقیقت کو حضرت ابراہیم علیہ السلام کی ان دعاؤں سے واضح کیا گیا ہے جو یہاں پہ جو ہے جن کا تذکرہ کیا گیا ہے. یہ پہلی دعا حضرت ابراہیم علیہ السلام نے اس وقت کی تھی جب آپ حضرت ہاجرہ اور حضرت اسماعیل علیہ السلام کو جو بالکل ابھی جو ہے نیو نیٹ تھے, دو مولود تھے, ان کو جبل صفا کے دامن میں جب چھوڑا تو واپس جانے لگے. اور یہ وہ مقام تھا صحیح بخاری کی میں پورا جو ہے صحیح بخاری شریف کے اندر جو ہے ایک پورے کا پورا باب اس کے اوپر ہے. اور وہ باب جو ہے اس میں تفصیل سے جو ہے نبی اکرم صلی اللہ علیہ وسلم نے اس کے بارے میں بتایا ہے. اور جو ہے وہ جانے لگے, آپ تو آپ نے جو ہے وہ مشکیزہ پانی کا ایک اور ایک تھیلا جو ہے کھجوروں کا آپ نے ان کو سپرد کیا. اور پھر آپ یہاں سے جب جانے لگے تو آپ نے پیچھے سے حضرت حاجرہ نے ان کو آواز دی کہ آپ ہمیں چھوڑ کر کہاں جا رہے ہیں اس بیابان کے اندر جہاں پہ کوئی نہ انسان ہے نہ پرند ہے نہ چرند ہے نہ کوئی حیوان ہے. تو آپ نے کوئی جواب نہیں دیا اور حضرت حاجرہ نے یہ سوال کئی مرتبہ جو ہے دہرایا لیکن آپ نے کوئی جواب نہیں دیا اور آپ نے پیچھے بھی مڑ کر نہیں دیکھا. تو پھر حضرت حاجرہ نے آپ سے سوال کیا کہ کیا یہ اللہ تعالیٰ کے حکم سے ہے؟ تو آپ نے فرمایا کہ یہ اللہ تعالیٰ کے حکم سے ہے. تو پھر حضرت حاجرہ جو ہے آپ نے فرمایا کہ پھر ٹھیک ہے, پھر اللہ تعالیٰ ہمیں جو ہے وہ ضائع نہیں کرے گا. اور آپ کو آپ کے پورا یہ سارے کا سارا حج کا جو ہے وہ بالکل پہلی ذوالحجہ آج اور جو ہے یہ حج کا موسم اور یہ ساری چیزیں ہمارے ذہن میں آ جاتی ہیں. چند دنوں کے اندر پانی ختم ہو گیا اور جو ہے وہ کھجوریں بھی ختم ہو گئیں. اور جب یہ نوبت پہنچی, آپ توکل دیکھیے کہ اس جنگل یعنی تصور کیجئے آپ گئے ہوں گے گرمیوں کے موسم کے اندر بھی اور جب یعنی ایسا شدید کہ آپ سے جو ہے چند قدم نہیں چلا جاتا دھوپ کے اندر, سخت پہاڑی اور کھردری پہاڑیاں جس میں گھاس تک نہیں ہوتی ہے. اور وہاں پہ ایک عورت اپنے نومولود بچے کے ساتھ تن تنہا, یعنی آپ جو ہے یہ آپ کہہ لیں کہ اطاعت و رضا کا یہ جو مقام ان کو حاصل تھا, میرے خیال میں ہم جو ہے اس طرف توجہ نہیں دیتے لیکن یہ بہت ہی عظیم مقام ہے. اور اللہ تعالیٰ کے اوپر توکل اور بھروسہ یہ ہے کہ بس ٹھیک ہے, اللہ تعالیٰ نے فرمایا ہے تو ہمیں کہیں نہ کہیں سے کچھ اس کا ہوگا. آپ جو ہے وہ بچے بہت پیاس سے وہ ہوا جو ہے اور جو ہے آپ بھاگی ایک جو ہے وہ اس سے مقام سے ایک پہاڑی پہ ایک چٹیلا تھا جسے آج کل ہم صفا کہتے ہیں اور بھاگی دوسری طرف جانے کے لیے کہ دیکھیں کوئی کہیں پہ کوئی چیز ملے. اور آپ نے اپنے جو ہے وہ کپڑوں کو بھی اوپر اٹھایا تھوڑا بھاگنے کے لیے اور دوسرے مقام پہ صفا پہ پہنچ کے آپ نے اور پھر واپس آئی. اور یوں آپ نے 7 چکر جو ہے پورے کیے, 7ویں چکر کے اوپر آپ کو آواز جو آئی. تو یہ وہ واقعہ ہے جو حدیث مبارکہ کے اندر مذکور میں آپ کو بتا رہا ہوں. تو آواز آئی لیکن کوئی نظر نہ آیا, تو آپ نے فرمایا کہ اے آواز دینے والے میں تمہاری آواز سن سکتی ہوں, اگر تم مدد کر سکتے ہو تو ہماری مدد کرو. تو پھر انہیں وہ فرشتہ نظر آیا ایک جس نے جو ہے جہاں پہ اسماعیل علیہ السلام جو ہے چھوڑ گئی تھی وہاں پہ اس نے فرشتے نے اپنے پاؤں سے پیر مارا اور وہاں سے پانی کا چشمہ ابلا جو زمزم کے نام سے پھر جانا جاتا ہے. تو جب حضرت حضرت جبل صفا, یہ جبل صفا کہلاتا تھا یہ جگہ, یہاں سے آپ جو ہے آپ واپس جانے لگے تو آپ کو پتا ہے کہ جبل قیس کی پہاڑی ہے. تو آپ جبل قیس کے اوپر جب پہنچے تو آپ نے پھر یہ جو ہے دعائیں کی وہاں پہ پہنچ کے. یہ اپنے جو ہے وہ اس وقت آپ کو حدیث مبارکہ میں ہے کہ اس وقت آپ کو ये बच्चे जो है हजरत हाजरा और इस्माइल अलैहिस्सलाम जब नजर आना बंद हो गए तो फिर वहां पे खड़े हो गए और फिर आपने जो है ये दुआ की। और दुआ यूं की कि जाहिर है इसका पस मंजर है, आपने अल्लाह ताला के हुक्म से यानी औलाद को जहाँ पे ला बसाया इस बयाबान के अंदर, और जहां से आप चले थे इराक से लेकर तमाम अरसे मिस्र और साब इलाकों के अंदर खालिस्तन मुशरिकाना माहौल का दौर दौरा था, हर तरह बुतों की इबादत हो रही थी, तो आपने तमाम मुशरिकाना माहौल से अलग थलग जो है दूर अरब के इलाके गैर आबाद इलाके में अपनी औलाद को ला बसाया ताकि मुशरिकाना तसलसल से कटकर एक नई नस्ल तैयार हो जो आजादाना फिजा में प्रवेश पाए और अपनी सही फितरत सहीया जो है यानी तौहीद की फितरत, और वो भी तो फिर तौहीद के लबेदार हो। और हजरत इब्राहिम अलैहिस्सलाम के कलाम में दुआ के अंदाज में इसी खास हकीकत को जाहिर किया गया है, यानी इसी तौहीद की हकीकत को किया गया है। तो आपने ये दुआ जो है वहां पे फिर मांगी, आपने फरमाया ए हमारे रब इस बलद को दारुल अमन बना, यानी जब ये उनके जहन में था कि ये जब की दर हकीकत एक दिन ये दारुल जो शहर बन जाएगा तो फिर जो है इसको दारुल अमन बना और मेरी औलाद को भी, मुझे भी और मेरी औलाद को बुत परस्ती से महफूज फरमा, जिस चीज का तमाम दौर दौरा था बाहर और वो जो है वो तौहीद के बरक्स जो चीज मौजूद थी बुत परस्ती, उससे अपने आप को और औलाद की जो है हिफाजत की दुआ मांगी। इन बुतों ने बहुत सारे लोगों को गुमराह किया है, मैं उन लोगों से बेजार हूँ जो शख्स में जो है जो जो इसके पीछे चलते हैं बुतों के पीछे, और जो शख्स मेरा इतबा करे तौहीद का वो मेरा है, और जो मेरी नाफरमानी करे तो फरमाया कि अल्लाह आप उसे हिदायत दे सकते हैं और मफरत के रास्ते पर डाल सकते हैं, ये नहीं कहा कि उसको तू अजाब दे। हजरत इब्राहिम सलाम की ये कमाल दर्जे की जो है नरम दिली थी इंसान बनी नौ इंसान के लिए, ये उनकी शफकत थी कि किसी हाल में भी वो उनको जो है अल्लाह ताला के अजाब में गिरफ्तार होना नहीं देखना चाहते थे और आखिर वक्त तक उनके लिए अफ़ो दरगुजर की इल्तिजा करते रहते थे। इसलिए कि अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम के ये उनकी तबीयत थी, इब्राहिम अलैहिस्सलाम के बारे में फरमाया इन्ना इब्राहिम लहलीम अव्वाहुन मुनीब, कि बेशक वो जो है बड़े हलीम थे हिल्म वाले थे और बड़े अल्लाह ताला की तरफ रुजू कर नरम दिल वाके हुए थे, हत्ता कि जब फरिश्ते हम पढ़ाए हैं इससे पहले भी कि कौम लूत के बदकार कौम को भी तबाह करने जा रहे थे तो उस वक्त भी आप जो है उनसे मकालमा जो है वो करने लगे और उस मकालमे का हमने उसको जो है वो हमने वो मकालमा पढ़ा भी था। फरमाया रब्बना ए हमारे रब इन्नी बेशक मैं अस्कन तो मैंने जो है सुकूनत अख्तियार की, मैंने आबाद किया अस्कन सुकूनत अख्तियार करना आबाद करना, मिन जुर्रियती अपनी औलाद को औलाद में से यानी औलाद में से एक औलाद यानी वो जो है औलाद सारी औलाद को नहीं औलाद में से कुछ यानी जो आपको पता है इस्माइल अलैहिस्सलाम को और हजरत हाजिर को, बेवादिन एक ऐसी वादी के अंदर बाजिर भी जो है साथ या में, और वादन वाद जो है वादी के लिए लफ्ज इस्तेमाल होता है, यानी ये वही एग्जैक्टली लफ्ज है जिसके लिए हम उर्दू में वादी कहते हैं और ये जा के बगैर उर्दू में अरबी में यानी वाद लिखा जाता है, वादी भी होता है वादी इस्तेमाल होता है, जुरियत औलाद और वाद वादी, गैर गैर जीजर इन गैर जीजर, अच्छा गैर जो है तो आपको पता है उर्दू में गैर जो अदर देन जो है जो गैर के मात्रों में आता है नॉन, जैसे गैर मुस्लिम जो है जी जर इन, जी जर इन जो है जी जो है ये वाला वाली और जर इन जो है खेती वाली, जो खेती वाली नहीं है ऐसी वादी में ला आबाद किया जो खेती वाली नहीं जिसमें कोई खेती नहीं होती है कुछ पैदा नहीं होता है, गैर नफी के लिए आता है जी वाला वाली, और ये जर जो है ये वही है जिसे उर्दू में जरात जो है वो है खेती बाड़ी, इन द पास बैते का तेरे घर के पास, अल मुहर्रम जो हुरमत वाला है तेरे हुरमत वाले घर के पास ला जो है मैंने उनको बसाया है। रब्बाना ए हम ए मेरे रब, देखिए चौथी मरतबा आ रहा है पांचवी मरतबा रब्बाना लियुकीमू ताके वो कायम करें, अच्छा देखें इन द बैत अल मुहर्रम तेरे घर के पास ला बसाया है, इन घर के पास करीब पास होने को जो है फरमाया लिजु की मुंह ताकि वो कायम करें सला जो है सलात को, यानी एक मकसद मस्जिद के पास अल्लाह ताला के घर के पास जो है घर होने का ये है कि वो नमाज को कायम करें, یعنی اس شخص کے لیے تو کسی کے لیے بھی کوئی نہیں، لیکن اس شخص کے لیے تو کوئی بھی بالکل جواز نہیں جس کا گھر جو مسجد کے پاس ہو. اور پھر تھوڑا سا اس پہ ہم بات مزید کریں گے. فجعل یہ وہی ہے، فا پس اجعل تو بنا، افعدہ تن دلوں کو. افعدہ جو ہے یہ فوادن کی جمع ہے دل، اس کے بارے میں ہم اس کو مزید تفصیل سے پڑھا ہے پہلے. تو بنا دے دلوں کو من الناس لوگوں میں سے، یہ لوگوں میں سے ہے. اچھا لو تحوی تاکہ وہ مائل ہوں، الیہم اس کی طرف، تاکہ وہ مائل ہوں ان کی طرف، یعنی میرے اولاد کی طرف، میرے گھر والوں کی طرف جو ہے مائل ہوں، یعنی ان کے دل تو ان کی طرف پھیر دے. ظاہر ہے یہ ان کے دل میں پیچھے سے خیال تھا کہ یہ تو بڑا ہی غیر زی ذرا وادی ہے جہاں پہ کوئی انسان چلن پرندی نہیں ہے. تو فرمایا کہ لوگوں کو پھر جو آباد ہوں یہاں پہ، تو ان کے دل میرے ان لوگوں کی طرف پھیر دے تاکہ یہ اکیلے نہ ہوں. ہوا یہوی، ہوی یون جو ہے مائل ہونا، اور اسی سے وہی مادہ ہے جو ہوا، ہوائے نفس، خواہش نفس جو اردو میں استعمال ہوتا ہے، یہ وہی اس کا مطلب ہوتا ہے گرنا. اس وجہ سے یعنی مائل ہونا، گرنے کے معنی ایک طرف گرنا، اوپر سے گرنا، نیچے گرنا، یہ بھی اس کے معنی میں استعمال ہوتا ہے. وارزقہم اور انہیں تو رزق دے، رزق دے من الثمرات پھلوں میں سے، اور ان میں سے پھلوں میں سے اس کو ان کو رزق عطا فرما. ثمرات جو ہے پھل ہے، پورے ہر چیز اس میں سے بہت ساری چیزیں آ جاتی ہیں، تمام پروڈیوس وغیرہ جو ہے. لعلہم شاید کہ وہ یشکرون، یا تاکہ وہ شکر کریں، یعنی یہ ان کو گھر کے پاس لایا بسایا تاکہ وہ نماز قائم کریں، اور ان کو پھل دے تاکہ وہ جو ہے تیری نعمتیں پا کر، یعنی نعمتیں پا کر شکر ادا کریں. ربنا پانچویں مرتبہ آیا، انکا بے شک تو، تعلمو جانتا ہے تو، ما نخفی نون پیش نو ہم، اس کے معنی ہے جو ہم، آگے ہے خفی جو ہم چھپاتے ہیں، اے بے شک تو ان کو جانتا ہے جو ہم چھپاتے ہیں. یہ اخفا یخفی سے ہے، اخفا ان، اخفا اردو میں ایز اٹ استعمال ہوتا ہے چھپانے کے معنوں کے اندر. وما نعلن اور جو ہم اعلان کرتے ہیں، یعنی ظاہر کرتے ہیں، جو ہم ظاہر کرتے ہیں. اور یہ اعلنا یعلنو اعلان، ظاہر کرنا، یہ دونوں باب فعل ہیں، دونوں چوتھی فارم ہے ورب کی جو ہے اعلان ظاہر کرنا، ایک دوسرے کے متضاد کے طور پر استعمال ہوتے ہیں. وما یخفا اور نہیں پوشیدہ ہوتی، نہیں چھپتی، اللہ اللہ پر کوئی چیز نہیں چھپتی. اب دیکھیں اوپر جو ہے نخفا جو اخفا ہے، اور نیچے جو ہے یخفا ہے، یہ خفی ہے یخفا، یہ پہلی فارم ہے ورب کی چھپا ہونا، اور فورتھ فارم آف دا ورب ہے چھپانا، کسی چیز کو چھپانا، کسی چیز کا خود چھپا ہونا پہلی فارم ہے، اور کسی چیز کو چھپا دینا جو ہے وہ جو ہے فورتھ فارم ہے. یہ معنی پر اس میں من شئین کوئی بھی چیز، فی الارض زمین کے اندر، ولا فی السماء اور یا پھر آسمانوں کے اندر کوئی بھی چیز ہو وہ نہیں ہے مخفی. ان پوری آیت کا ترجمہ پڑھ لیں. کوئی نہیں پڑھنا چاہتا ساتھی؟
پروردگار، میں نے ایک بے آب و گیا وادی میں اپنی اولاد کے ایک حصے کو تیرے محترم گھر کے پاس لا بسایا ہے. پروردگار، یہ میں نے اس لیے کیا ہے کہ یہ لوگ یہاں نماز قائم کرے، لہذا تو لوگوں کے دلوں کو ان کا مشتاق بنا اور انہیں کھانے کو پھل دے، شاید کہ یہ شکر گزار بنے. پروردگار، تو جانتا ہے جو کچھ ہم چھپاتے ہیں اور جو کچھ ظاہر کرتے ہیں، اور واقعی اللہ سے کچھ بھی چھپا ہوا نہیں ہے، نہ زمین میں نہ آسمانوں میں.
جزاک اللہ. اب یہ دیکھیں، یہ آیات بھی دو آپ کے سامنے ہیں اور ان کا ترجمہ بھی آپ کے سامنے ہے، تو اب آپ اسے جو ہے کیا لے سکتے ہیں، کیا عنوانات آپ اس کے تجویز کر سکتے ہیں؟ حضرت ابراہیم علیہ السلام نے بہت دور دراز سے جو ہے شام کے ملک سے جو ہے وہ فلسطین کے علاقے سے، جو ظاہر بلاد الشام جسے کہا جاتا ہے، اور اس زمانے بھی، تو وہاں سے آپ نے جو ہے ہجرت کی ہے بیوی کے ساتھ اور بیٹے کے ساتھ، اور جہاں پہ جو ہے لا 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 بسایا. اب یہاں پہ حضرت ابراہیم علیہ السلام ہجرت کا اصل مقصود واضح کر رہے ہیں کہ ہجرت کیوں کی ہے. ٹھیک ہے، جو ہے آپ نے اللہ تعالیٰ کے حکم سے اپنے جو ہے بیوی बीवी को और अपने बेटे को जो है यहाँ पे ला बसाया है ये, और यहाँ पे उसके बाद जहाँ पे जब पानी यहाँ पे जमजम का जो आखिरी बात हमने बकी, जमजम का पानी यहाँ पे जब आ गया और जहाँ पे काफले वाले जो यहाँ से जो लोग कुछ गुजरे तो उन्होंने देखा कि जहाँ पे पानी है, तो ये बनू जरहम के लोग थे, एक कबीला था बनू जरहम का, और उन्होंने हजरत हाजरा से इजाजत तलब की कि अगर वो यहाँ पे आबाद हो जाए, तो आपने जो है वो इजाजत दे दी कि आप जो है यहाँ पे आबाद हो जाओ। ये कबीला आबाद हो गया और इसी कबीले के अंदर इस्माइल अलैहिस्सलाम की बाद में शादी हुई और इस तरीके से एक शहर जो है आबाद हो गया। तो इब्राहिम अलैहिस्सलाम फिर मतलब वक्तन फवक्तन आते रहते थे शाम से, और जो है यहाँ पे इस शहर वालों के लिए, शहर के लिए और शहर वालों के लिए और इसकी इज्जत और शर्फ के लिए दुआएं करते थे, और फिर ये भी इनके रहने वालों के लिए कि अल्लाह ताला इन्हें फलों से और इन्हें प्रोड्यूस से और इन्हें चीजों से नेमतों से नवाजे, और अपने उनको नसीहतें भी जो है लोगों को करते तो आपते दाते। तो आपने फरमाया कि मैंने अपनी औलाद को एक बिन खेती चटियल मैदान के अंदर जहां पे कोई चीज नहीं उगती, अपना जहां पे तेरा घर मोहतरम घर है यहाँ पे इसलिए ला बसाया है कि वो नमाज का एहतमाम करे, यानी वो मुजावर बने इस घर के, और उस घर की जो है मुजावर बनने के जो तकाजे हैं यानी अल्लाह का बंदा बनना और अल्लाह की तरफ बुलाना और उसकी जो है नमाज उसके साथ ताल्लुक कायम करें, नमाज पढ़ना, ये वो जो है काम करें नंबर एक। और दूसरा ये है कि दुआ की कि अल्लाह इनको फल अता फरमाए, इनको रोजी, और जाहिर है ये ऐसी जगह है जहाँ पे कोई ज़रात नहीं होती है, तो यहाँ पे मेरी 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 जुर्रियत जहाँ पे आबाद हो गई है तो यहाँ पे उनको तू फल अता फरमा। तो अल्लाह ताला ने और फिर फलों के साथ क्या किया, ये नहीं कि उनको सिर्फ खाने को मिले, फरमाया कि ये फल खाकर ये नेमतें पाकर वो तेरे शायद शुक्रगुजार बने, बंदे बने। तो देखें कि इस तरीके से अल्लाह ताला का शुक्र, यानी वो देखें शुक्र का वो मजमून जो सूरत का मरकजी मजमून है हर जगह के ऊपर जो है ये जो है आ जाता है, बार बार आ जाता है। मुफस्सरीन ने यहाँ पे जो फरमाया लिजुकीम सला था, यानी ये नमाज को कायम करना, अकामत सलात को अकामत दीन के मानों में लिया है, इसलिए कि ये दीन का एक जुज्व लाजनफक है। ये इससे मालूम हुआ कि ये भी इससे मालूम होता है कि अल्लाह ताला की तौहीद और खालिस जो उसकी जो है बंदगी है वो चीज है जिसकी खातिर इंसान अपने सब कुछ छोड़ सकता है, यानी अगर छोड़ना पड़े तो इंसान आपको छोड़ दे, हत्ता कि एक चटियल जमीन के अंदर तनहा जिंदगी गुजारनी पड़े तो भी उसको जो अख्तियार किया जा सकता है, लेकिन खुदा और उसकी इबादत को किसी हाल में जो है तर्क नहीं किया जा सकता। और इब्राहिम अलैहिस्सलाम की दुआ की मकबूलियत का ये असर हुआ कि खाना काबा अल्लाह ताला के ये घर बहुत जल्द सारे अरब के अंदर जो है ये फिर मर्जा बन गया लोगों का, लोग इसकी तरफ आने लगे और इसका जो है उसका तवाफ और इसका हज और इसकी जियारत जो है वो जो है करने लगे। और फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बेसत के बाद तो वही बनू इस्माइल में से जो आप अल्लाह ताला ने रसूल मबूस फरमाया और जो इमामत की जो तब्दीली हुई तो फिर तो ये सारे आलम का जो है मरकज बन गया, और अल्लाह ताला ने नबी हजरत इब्राहिम अलैहिस्सलाम की दुआ जो रिज की थी वो इस तरीके से पूरी की कि फिर सारा के सारा जो है वो अरब की तिजारत का ये मरकज बन गया ये शहर। यहाँ पे लोग आते, यहाँ पे इबादत भी करते, तिजारत भी करते, हज भी करते और फिर अपनी चीजें सामान अगराद और जो है माल भी लेके आते और यहाँ पे तिजारत भी करते। तो इस आयत करीमे के कुछ नुकात हैं वो आप नोट कर लें कि क्या है, हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी बाज औलाद को यानी सारी औलाद को नहीं खाना काबा के नजदीक आबाद किया जिसका मकसद ये था कि उन्हें इबादत और नमाज कायम करने की तौफीक हासिल हो, ये मकसद था उनका इसके पीछे। इसे मालूम हुआ कि मसाजिद के करीब आबाद होना दीन से रिश्ता उस्तवार और ताकि दीन से रिश्ता उस्तवार रहे, ये एक बड़ा अच्छा मुस्तहब अमल है ये। और इससे ये भी मालूम हुआ कि नमाज दीन इब्राहिमी में शुरू ही से फराज इबादात में से थी, जैसे यहाँ से जो है पता चलता है। आपकी दुआ से ये भी मालूम हुआ कि दुनियावी जरूरतों की दुआ करना तकवा और तवक्कुल के खिलाफ नहीं है, जैसे आपने लोगों उन लोगों के लिए और मक्का वालों के लिए जो आपने रिज की और फरमानी रिज की जो है दुआ की, तो ये भी उसके खिलाफ नहीं है। फरीज़ इलाही की अदायगी यानी दीन की अकामत के लिए और इबादत के लिए हिजरत और उसकी सख्तियां बर्दाश्त करना अल्लाह के नजदीक एक बड़ा पसंदीदा अमल है, और इसे दर्जात की बुलंदी का ये बायस बनता है, जैसे इब्राहिम अलैहिस्सलाम की अल्लाह ताला ने दर्जात को जो बुलंद फरमाया। حضرت ابراہیم علیہ السلام نے اپنی اولاد کے لیے تنہائی اور گوشہ نشینی کی زندگی کی بجائے لوگوں کے درمیان اجتماعی زندگی کی دعا مانگی، فرمایا کہ وہ بعض لوگوں کے دل ان کی طرف موڑ دے، یعنی لوگوں کے دل ان کی طرف موڑ دے تاکہ لوگ وہاں پہ ان کے ساتھ جڑ جائیں اور وہ جو ہے تنہائی کی زندگی، گوشہ نشینی کی زندگی نہیں بلکہ اجتماعی زندگی گزاریں. اللہ تعالیٰ کی نعمتوں اور عطاؤں کا مقصد اور ہدف اللہ تعالیٰ کا شکر و سپاس بجا لانا ہے، اسے ہمیں پتہ چلتا ہے. فرمایا وارزقھم من الثمرات لعلہم یشکرون، یعنی ان کو پھل دے اور ان کو پروڈیوس دے تاکہ وہ تیرا شکر ادا کر سکیں. یہ شکر جو ہے پھر اس کا مضمون اس میں شامل ہے. اب دوسری بات فرمائی آگے جو ہے، ربنا انک تعلم ما نخفی وما نعلن، ادب کے بارے میں ہے یہ، کوئی ادب پہلا کرینہ ہے محبت کے کرینوں میں. دعا کے وقت جو مشکلات اور حاجات زبان پہ جو بعض انسان نہیں مانگ سکتا، ان کو لانا زبان پہ، ان کو عرض حاجت کا، یہ بھی ایک حسن ہوتا ہے. اس آیت کریمہ میں انتہائی بلاغت کا بیان ہے جس میں دو باتوں کی طرف اشارہ ہے. جو پہلی بات یہ ہے کہ پروردگار، یعنی ہم نے جن ضرورتوں کے حوالے سے اور آنے والے دنوں میں اپنی اولاد کے لیے جو میں نے مانگا ہے، انہیں حضرت ابراہیم علیہ السلام نے، تو ان میں سے کوئی ایسی بات نہیں جس کو تو جانتا نہیں ہے. یعنی جو ہے ہم اظہار تو کر رہے ہیں اپنی باتوں کو، یعنی کچھ باتوں کا اظہار کر رہے ہیں اور بہت ساری باتیں ایسی جن کا اظہار ہم نہیں کر رہا، تو بہت ساری باتوں یعنی اظہار کرنے سے قاصر رہ جاتے. تو اللہ تعالیٰ دونوں سے آگاہ ہے، یعنی دونوں باتوں سے، جو ہم مانگ رہے ہیں اور جو ہم نہیں مانگ رہے ہیں. دعا اس لیے نہیں کر رہے کہ آپ کے علم میں ان باتوں کو لایا جائے، بلکہ اس سے مقصود یہ ہے کہ اپنی عاجزی، اپنی احتیاج اور اپنی کمائیگی کا اظہار ہے. یہ تیری ذات کو جس طرح عطا کرنا زیب ہے اور یہی تیری پہچان ہے، اسی طرح مانگنا اور عجز کا اظہار کرنا اور اپنی ناتوانی اور اپنی کمزوری کو بیان کرنا انسانیت کی زیب ہے اور یہ ہماری پہچان ہے، ہم جو پہچان رہے ہیں. دوسری بات جو اس سے معلوم ہوتی ہے وہ یہ ہے کہ آدمی مانگتا بہت کچھ ہے، لیکن بعض اوقات حد ادب کی وجہ سے سب کچھ نہیں مانگ سکتا انسان. تو جو ہے فرمایا یہ اس لیے کہ اللہ تعالیٰ کے ساتھ جو ان کی محبت کا جو رشتہ تھا، اس کی وجہ سے بہت ساری باتیں ان کے لب پہ آنے پہ رہ جاتی تھیں. اس لیے اے پروردگار، ہمیں وہ کچھ عطا فرما جو ہمارے لیے مناسب ہو، ہم چاہیں اسے مانگ سکیں یا اسے نہ مانگ سکیں. ہمارے دل میں کیا کیا ہے تو سب جو ہے وہ جانتا ہے، اور وہ سب ہمیں عطا فرما، ہمیں اپنی رحمتوں سے مالا مال فرما جو ہمارے لیے اچھا ہے. آگے فرمایا الحمدللہ الذی، تمام شکر ہے، سارے کا سارا شکر اللہ کے لیے اس ذات کا ہے جس نے وہب علی، جس نے عطا کیا. وہبا جو ہے یہ جو آپ کو پتا ہے، یہ بخشنے کے معنوں میں آتا ہے، ہبا کرنا آپ کو پتا ہے جس سے ہوتا ہے بخشنے. تو ہمیں بخش دے، بخشے ہے تو نے مجھے علل کبر، کبر یعنی بڑھاپے میں، بڑی زیادہ بڑی جو بڑھاپے کی عمر ہے اس میں تو نے مجھے بخشے ہیں. اسماعیل و اسحاق، اور اسماعیل علیہ السلام اور اسحاق علیہ السلام جیسے بیٹے یعنی عطا کی ہیں، تیرا شکر ہے بہت زیادہ. ان ربی، بے شک میرا رب، لسمیع، یقینی طور پر ضرور سننے والا ہے، دعا دعاؤں کے سننے والا ہے. رب جعلنی، رب یہ رب اجعلنی تھا، رب اکٹھا لکھا گیا، تو رب جعلنی، اے ہمارے رب تو بنا نی، مجھے تو مجھے بنا، مقیم الصلاۃ، مقیم قائم یعنی کرنے والا، صلاۃ صلاۃ کا قائم کرنے والا، نماز کا قائم کرنے والا. ومن ذریتی، اور میری اولاد کو بھی. ربنا، پھر آ گیا ساتویں مرتبہ، ربنا اے ہمارے رب، و تقبل، اور دعا کو قبول فرما، قبول فرما دعا، ہماری دعا کو یعنی قبول فرما، تو ہماری دعا کو قبول فرما. ربنا اغفر لی، یہ آیا غالباً ساتویں مرتبہ، ربنا اغفر لی، اے ہمارے رب تو بخش دے مجھے، والے والدیہ، اور میرے ماں باپ کو بھی، میرے والدین کو بھی، وللمومنین، اور تمام مومنین کو، ایمان والوں کو بھی. یوم، اس دن، یقوم الحساب، جس دن قائم ہوگا حساب. یہ جو ہے تمام آیات تھی، اس کا ترجمہ ساتھی کے پاس.
شکر ہے اس خدا کا جس نے مجھے اس بڑھاپے میں اسماعیل علیہ السلام اور اسحاق علیہ السلام جیسے بیٹے دیے. حقیقت یہ ہے کہ میرے رب ضرور دعا. حقیقت یہ ہے کہ میرا رب ضرور دعا سنتا ہے. اے میرے پروردگار، مجھے نماز قائم کرنے والا بنا، اور میری اولاد سے بھی ایسے لوگ اٹھا جو یہ کام کریں. پروردگار میری دعا قبول کر. پروردگار مجھے اور میرے والدین کو اور سب ایمان والوں کو اس دن معاف کر دیجیے جب کہ حساب قائم ہوگا.
جزاک اللہ. اب دیکھیں یہ جو ہے دعائیں تھیں, پانچ چھ دعائیں جو تھیں یہ مختلف اوقات پہ ہیں. ایک دعائیں جو شروع کی تھیں وہ اس وقت تھیں جب آپ نے اسماعیل علیہ السلام کو اور اپنی زوجہ کو جو ہے وہاں پہ مکہ کے اندر چھوڑا. پھر اس کے بعد دوسرے موقع کی دعائیں, شاید آپ دوبارہ آئے اور یہ اس کے بعد اس وقت کی دعائیں ہیں. پہلی دفعہ جب آپ نے چھوڑا تو اس وقت جو ہے اسماعیل علیہ السلام صرف آپ کے بیٹے تھے, اسحاق علیہ السلام نہیں تھے. انہیں حدیث مبارکہ میں یہ وہ آیا ہے, یہ حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ نے بیان فرمایا ہے کہ 99 سال کی عمر میں آپ کو اسماعیل علیہ السلام جو ہے عطا ہوئے بیٹے جب ان کی ولادت ہوئی, اور جب اسحاق علیہ السلام جو ہے جب پیدا ہوئے تو آپ کی عمر 112 سال تھی. تو 14 سال کے وقفے سے جو ہے 14 سال کا وقفہ تھا اسماعیل علیہ السلام اور اسحاق علیہ السلام کا. تو اب جو ہے دونوں بیٹوں کا ذکر ہے, اس کا مطلب ہے کہ یہ بہت آخر وقت کی جو ہے وہ دعائیں ہیں. تو مطلب ہے کہ مختلف اوقات کی مانگی گئی دعاؤں کو اکٹھا کیا گیا ہے اور واضح کیا گیا ہے جو ہے وہ قریش مکہ پر, کہ دیکھو یہ ہیں وہ جو ہے اسحاق علیہ, یہ ہیں وہ ابراہیم علیہ السلام, اور یہ وہ اور وہ تھے. ابھی اس پہ تو بات کرتے ہیں. تو یہ مختلف دعائیں اور ان باتوں کے اندر یہ سارا کیا دیکھیں کہ اللہ تعالیٰ کا جو ہے وہ تمام جو نعمتیں اللہ تعالیٰ کی ان پہ کی ہیں, ان نعمتوں کا کیا شکر ادا, شکر ہے اس خدا کا. اب دیکھیں اس مضمون کے اندر بار بار تکرار اس کا بھی مضمون, سورت کا مرکزی مضمون جو شکر کا ہے اس کی طرف چلا جاتا ہے. سب کا احسانات کا جو ہے اللہ تعالیٰ حضرت ابراہیم علیہ السلام حوالہ دے رہے ہیں. ابراہیم علیہ السلام اللہ تعالیٰ کی بارگاہ میں ہاتھ پھیلائے کھڑے ہیں اور عجیب کیفیتیں ہیں ان کے اوپر اس وقت طاری ہیں. حضرت ابراہیم علیہ السلام اللہ تعالیٰ کی رحمتوں سے بھی واقف ہیں اور اس کی بے نیازیاں بھی اس کے سامنے ہیں. مانگتے مانگتے خیال آتا ہے کہ اللہ تعالیٰ کی جانب سے دعا کی قبولیت میں تردد کا کوئی سوال ہی نہیں ہے. اس لیے میری سابقہ زندگی میں اس نے جتنے قدم قدم پر عنایتیں فرمائی ہیں میرے اوپر, یہ اس بات کی دلیل ہے کہ اللہ تعالیٰ میرے حال میں ہمیشہ میرے مہربان رہا ہے. اور اس کی عنایتوں کا اس سے بڑھ کر اور ثبوت کیا ہوگا کہ بڑھاپے کی وہ عمر جس کے اندر لوگ بالکل مایوس ہو جاتے ہیں اولاد سے اور بالکل جس کی اولاد کا کوئی امکان نہیں ہوتا, اس وقت جو ہے اس نے مجھے دو ایسے بیٹے جو عطا کیے جو بعد میں چل کر ملکوں اور قوموں کے لیے جو ہے وجہ افتخار ثابت ہوں گے. حضرت اسماعیل علیہ السلام تمام عربوں کے جد امجد کہلائے, اور حضرت اسحاق علیہ السلام نے اپنے بیٹے حضرت یعقوب علیہ السلام کے واسطے سے پھر ایک ایسی جو ہے قوم چھوڑی جو بعد صدیوں تک قوموں کی امامت کا فریضہ سر انجام دیتی رہی. جس ذات نے اس سے پہلے بھی بے مانگے ایسی نعمتیں عطا فرمائی ہیں اس کے بارے میں میں کیسے خیال کر سکتا ہوں کہ اب وہ میری دعاؤں کو اور میری گزارشات کو نظر انداز کرے گا. وہ تو ہمیشہ دعاؤں کو سننے والا ہے اور ہمیشہ دعاؤں کو قبول کرنے والا ہے. اس کا ابر رحمت نہ آج تک رحمت سے خالی ہوا ہے اور نہ آئندہ ہوگا. وہ ہمیشہ اس کی جو ہے رحمت کی بارشیں جو ہے وہ برستی رہیں گی. یہ بات جو ہے فرمائی ہے. اس کے بعد پھر فرمایا یہ ہے کہ مقصد میں سرگرم ہونے کی دعا, یہ وہ آیت کریمہ ہے رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا, جو بالعموم ہم مسلمان جو ہے وہ نماز کے آخر میں دعا میں اس کو بطور دعا پڑھتے ہیں. اس میں ابراہیم علیہ السلام نے اپنی نماز میں اپنی اولاد کے لیے اور اپنے لیے اور اپنی اولاد کے لیے سرگرم ہونے کی دعا مانگی ہے. حالانکہ ان آیات سے دو آیات پہلے ہی اس کا تذکرہ ہو چکا ہے, یعنی نماز کا بھی ہو چکا ہے اور نماز پہ قائم رہنے والا بھی ان کو اس کی بھی بات, لیکن دوبارہ مقرر وہی دعا جو ہے یہ اس دعا کی اہمیت کی جو ہے اوپر دلالت کرتا ہے. آخر میں اپنے اور اپنے اولاد کے لیے, یعنی جو سرگرم ہونے کی دعا مانگی ہے جس کے لیے انہوں نے خانہ کعبہ کی تعمیر کی تھی, یعنی یہ وہ بات ہے کہ جو اپنی اولاد کے لیے دعا مانگ رہے ہیں جس کے لیے انہوں نے خانہ کعبہ کو جو ہے اٹھایا, جس کا ذکر اوپر ربنا لیقیم الصلاۃ کے اوپر میں بھی آ چکا ہے, جس کے لیے مکہ میں انہوں نے اپنی ذریت حضرت اسماعیل علیہ السلام کو لابس آیا تھا کہ وہ نماز کو قائم کرے, اور نماز سے مراد جیسے مفسرین نے لیا ہے کہ پورے دین کو قائم کرے. پروردگار مجھے اور میری اولاد کو اس طرح بنا دے کہ ہم نماز کا اہتمام کرنے والے ہوں, اور نماز کا اہتمام ایسے کریں جیسے چشمے سے پانی ابلتا ہے, جیسے سورج سے کرنیں پھوٹتی ہیں, جیسے چاند سے چاندنی کا ظہور پذیر ہوتی ہے, اس طریقے سے یہاں سے جو تیری توحید اور تیرے نام کی کرنیں پھوٹے اور یہاں سے جو ہے لوگ اس سے متمتع ہوں. सलात जो है इसका इसलिए जिक्र किया गया, उलमा ने लिखा है कि तमाम नेकियों की जामे है ये नेकी है। इसी से अल्लाह ताला के साथ हमारे जो अहद है, इफाए अहद का रिश्ता है, जो उसने हमने इताअत का जो उसे अहद किया है और गुलामी का जो अहद किया है, इसी से वो जज्बा अहद उस्तवार होता है। इसी से दिन के 5 वक्तों में तजदीद होती है। इसी से इन मोमिन उन कैफियात और इस एहसास से गुजरता है जो उसका जो है मोमिन का एक सरमाया है। उसकी जबान पे वो तस्बीहात जारी होती हैं जो उसकी बंदगी की अलामत है। वो जब कहता है सुबहान रब्बी अल अजीम और सुबहान रब्बी अल आला, तो ये उसकी बंदगी की जो अलामत है। वो अल्लाह ताला की किबरियाई बयान करता है, उसकी हमद बयान करता है। इसके जरिए से आदमी अपनी फरोतनी, अपनी आजजी जो है का इजहार करता है और अल्लाह ताला की किबरियाई का ऐलान करता है बार बार, हर जो है हरकत के अंदर और हर जो हरकत की तब्दीली पर जो अल्लाह ताला की किबरियाई का अल्लाह अकबर कहकर ऐलान करता है। दूसरे लफ्जों में यूं कहना चाहिए कि ये गोया नमाज जो है गोया पूरी जिंदगी की जो है एक ताबीर है। और इसी की अहमियत के पेश नजर दोबारा अर्ज किया कि हमारे रब हमारी ये दुआ कबूल फरमाना कि इकामत सलात यानी इस्लामी जिंदगी की जो जिम्मेदारियां अदा करना है, यानी इसकी जो तकाजे हैं वो बहुत कठिन है, जो एक दो दिन पर मुश्तमिल नहीं है कि एक दो दिन में अदा करके हम इससे फारिग हो गए, बल्कि ये पूरी जिंदगी पे जो है मुहित है और पूरी जिंदगी में ये जो है मतलूब है। इससे हमें जो है ये जिम्मेदारियां अदा करने में हमसे कोताहियां भी होंगी और लगजिशें भी होगी, तो उनको तू माफ फरमा। इसीलिए आखिर में अपने लिए और अपने वालदैन के लिए और तमाम मोमिनीन के लिए बख्शिश की दुआएं जो है मांगी हैं, अल्लाह ताला उनको बख्श दरबार फरमा। इस दुआ में हजरत इब्राहिम अलैहिस्सलाम ने अपने वालिद को भी शरीक किया है और कुरान मजीद ने दूसरी जगह इस हकीकत को बयान किया गया। हम पढ़ आए थे पीछे कि मा कान इस्तग़फार इब्राहिम लअबीही इल्ला अन मौइदतन वअदाहा इय्याहु फलम्मा तबय्यन लहु अन्नहु अदुव्वु लिल्लाहि तबर्रा मिन्हु। यानी इब्राहिम अलैहिस्सलाम को दुआ मांगने इसके सिवा कुछ न था। उन्होंने एक वादा किया था अपने बाप से इस्तग़फार का कि आप जो है इस्तग़फार अल्लाह ताला से मांगेंगे, और जब आपकी ये बात वाजे हो गई, अल्लाह ताला ने वाजे कर दी कि ये जो है तो अल्लाह ताला का दुश्मन है, तो आप इस्तग़फार करने से रुक गए। तो मालूम ये होता है कि आपने अपने ऊपर ये जो जो दुआ मांगी थी अपने वालिद के लिए इस ममानियत से जो अल्लाह ताला ने जो है भेजी बताई, इससे पहले जो है आपने ये दुआ मांगी थी इब्राहिम अलैहिस्सलाम की, और जब मांग आपने तो बताया तो आप फिर जो है वो रुक गए, उसके बाद फिर आपने दुआ नहीं मांगी। लेकिन आप देखें कि ये दुआ जो है ये मोमिनीन के लिए, तो फिर भी तमाम मोमिन लोगों के लिए के उनके जो जिनके वालदैन मोमिनीन हैं उनके लिए तो फिर भी है, कितनी कम्प्रिहेंसिव किस्म की दुआ है अपने लिए और अपनी औलाद के लिए, और अपनी औलाद को दीन के साथ वाबस्ता रहने और नमाज के ऊपर कायम रहने और अपनी मगफरत और जो है अपने वालदैन की मगफरत की दुआ, और जो है वो अब तमाम मोमिनीन की मगफरत की दुआ की गई है। मगफरत की दुआ वालदैन के लिए कुरान मजीद में दूसरी जगह पर इरशाद फरमाया कि अपने वालदैन के लिए मगफरत की दुआ करें। रब्बे रहमा कमा रब्बा यानी सगीरा, ऐ हमारे रब इन पे रहम फरमा, इन पे जिस तरीके से तूने उन्होंने हमारे साथ हमें जो है वो बचपन में और जो है वो बड़ा पाला पाला है और बड़ा किया है। तो ये वो दुआएं हैं, बड़ी कम्प्रिहेंसिव दुआएं। इनको दुआओं में जहां जहां पे मौका मिले, आम बिलमू आमतौर पर तैयार में बहुत सारी दुआएं मांगने का आपको मौका मिलता है, वहां पे मांगे, नमाज के बाद मांगे, दूसरे औकात में मांगे। आप जो है नमाज की तो हर मकाम के ऊपर जो है आप दुआएं, सजदे के अलावा, सजदे में सिर्फ कुरान मजीद की जो है नहीं मांग सकते, वरना तो दूसरी दुआएं मांगने तो बहुत ही मुस्तहब है और बहुत ही अल्लाह ताला इंसान करीब होता है, तो वहां पर दुआएं जो है मुस्तजाब है, जरूर जो है वो दुआएं मांगे आप। और इस दुआ को भी अब ये बात कुरैश पर वाजे कर दी गई कि इब्राहिम अलैहिस्सलाम ने किस मकसद के लिए ये घर बनाया था और किन उम्मीदों और आरजुओं से आपने अपनी औलाद को यहाँ ला बसाया था, और उनकी क्या क्या दुआएं अल्लाह ताला ने अपनी औलाद के लिए क्या क्या दुआएं उन्होंने मांगी। जो नेमतें आज तुमको मुयस्सर हैं यहाँ पे इस घर के अंदर, वो सब की सब इब्राहिम अलैहिस्सलाम की दुआओं के सबब से हैं, और तुम इनका इंतसाब अपने खाली माबूदों की तरफ कर रखा है। तो एक बहुत बड़ा जो है वो सबक था, जो जो है वो गलतफहमी थी और एक जो है चोट थी जो उनके अकायद के ऊपर लगाई गई कि तुम जो है अपने अगर उनको मानते हो पुकारते हो मुख्तलिफ जो चीजों का इंतसाब जो है मुख्तलिफ माबूदों की तरफ करते हो, हालांकि इब्राहिम अलैहिस्सलाम को उसकी तरफ देखो, उन्होंने सारी की सारी चीजें हर चीज जो है अल्लाह ताला से मांगी है, और उन्होंने इस घर को तौहीद का मरकज बनाया है اور تم نے اس کو شرک اور بت پرستی کا گھر بنا رکھا ہے۔ تو یہ وہ مقام تھا اور یہ وہ دعوت تھی جو قریش مکہ کو دی گئی، اور یہ وہ جو ہے پیغام تھا جو ان کو پہنچایا گیا۔ اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں بھی اس توحید کے اوپر قائم رکھے، اور ہماری اولاد کو بھی جو ہے اسی کے اوپر قائم رکھے، اور ہمیں بھی اللہ تعالیٰ نماز قائم کرنے والا اور دین کی اقامت قائم کرنے والا، اور ہماری اولادوں کو بھی اس کے مستحق بنائے، اور اللہ تعالیٰ ہمیں بھی بخش دے، اور ہمارے والدین کو بھی، اور تمام مومنین کو اللہ تعالیٰ کی مغفرت فرمائے۔ آمین۔ وآخر دعوانا الحمدللہ رب العالمین، جزاکم اللہ خیر۔